صلى الله عليه وسلم.
MashaAllah, wa la hawla wa la quwwata illa billahi al-'aliyyi al-'azim. A'udhu billahi minash shaytanir rajim. Bismillahir rahmanir rahim. Alhamdulillahi rabbil 'alamin, baridil khalaiq ajma'in. الحمد لله الذي يؤمن الخائفين وينجي الصالحين ويدع المستكبرين ويرفع المستضعفين ويهلك ملوكا ويستخلف آخرين قاسم الجبارين ومدرك الهاربين ثم الصلاة والسلام على أشرف الأنبياء والمرسلين رحمة للعالمين شفيع المذنبين سيدنا ومولانا أبي القاسم محمد. وعلى أهل بيته الطيبين الطاهرين المعصومين المرحومين الذين ذهب الله عنهم الرجس وطهرهم تطهيرا.
اللهم صل على محمد وآل محمد
كما بقيت لله الأعظم في الأرضين روحي وأرواح العالمين لتراب مقدمه الفداء ولعنة الله على أعدائهم أجمعين من الآن إلى قيام يوم الدين. أما بعد، فقد قال الله تبارك وتعالى في كتابه المبين وهو أصدق القائلين: بسم الله الرحمن الرحيم. يا أيها الذين آمنوا قوا أنفسكم وأهليكم نارا. درود محمد.
पार्किंग पर है 1514 और 171 QY171 और LXJ1514 इसको सही जगह खड़ी करी
मोहतरम समय सूरह मुबारक तहरीम की छठी आयत के ज़ेल में हमने इन खमसे मजालिस का मौजू इस्लाम और कुरान और अहल बैत की नज़र में इस्लामी घराने की खसूसियात पर रख दिया। ये खमसे मजालिस बारगाह अलमदार ट्रस्ट की जानिब से उनके ताउन से आप मोमिनीन की कुव्वत समाज और बड़े दिल गुर्दे के साथ साथ हम इस मंजिल पहुँचे कि इसकी आखिरी मजलिस को आपकी तमाम समा खराशियों सहमतों आपकी तमाम बोरियत के बावजूद इसको अपनी मंजिल पे पहुंचा सकें जहां आप मोमिनीन ने इस बंदे हकीर का शुक्रिया अदा किया है वहां पर मैं भी अपनी जगह इस बात का शुक्रिया अदा करूंगा। यूं तो हम खादे में फट जाता है खादे में इस्लामी दीन मोहम्मदी हैं एक हकीर से तालिबे होनी की हैसियत से जहां तक हो सकेगा हम आपकी खिदमत में हाजिर होते रहेंगे। लेकिन बहरहाल आपकी कुव्वत समाअत और आपका बड़ा दिल गुर्दा इस बात की गवाही देता है कि मुझ जैसे हकीर तालिबे इल्मों को भी आप सुन सकते हैं तो इंशाल्लाह खुदा आपके इस हौसले को ज्यादा करे ताकि अगर दोबारा कहीं इत्तेफाक हो गलती से कि आप मुझे मेंबर बैठा हुआ देखें और मजलिस से न उठें तो फिर जब बात होगी। अभी तो आप आ गए और मजलिस से उठ नहीं सकते लेकिन ऐसा ना हो कि जनाब दोबारा आप मुझे देखें किस मेंबर पर और फिर अपना रास्ता तब्दील लेकर उस वक्त आपके ईमान का इम्तिहान होगा। दुरुस्त भेजे मोहम्मद वाले महाराज तबियत औलाद इस्लामी घराने की खसूसियात आज इसकी आखिरी मजलिस और जो नुकात हमारे जहन में आपकी समाज की नजर करेंगे گزشتہ مجالس میں ہم نے جن موضوعات کو آپ کی سماعت کی نظر کیا اس میں بزرگوں کا کردار، بزرگوں کا بچوں کے ساتھ کردار، بزرگوں کا زندگی میں جو ان کا مقام و مرتبہ ہے اس پر روشنی ڈالنے کی کوشش کی، اس کے ساتھ ساتھ میاں اور بیوی کا باہمی رشتہ، ان کا اخلاق، ان کا کردار، ان کے آپس کے تعلقات اور ان کے تعلقات کا ان کی اولاد پر اثر، بچوں کی تربیت، شریک حیات کا انتخاب، یہ وہ موضوعات تھے کہ جن کو ہم نے ڈسکس کرنے کی کوشش کی ہے اور مختلف حوالوں سے کوشش کی کہ ایک کلی صورتحال، اجمالی صورتحال آپ کے سامنے پیش کی جائے، کیونکہ بہرحال مجالس میں اتنا وقت نہیں ہوتا اور آپ کی بھی تھکاوٹ اور خستگی کو بھی مد نظر رکھا جاتا ہے. انشاءاللہ پھر کسی موقع پر تفصیل کے ساتھ، اور میں نے پہلے بھی عرض کیا کہ یہ بہت سے ایسے موضوعات ہیں جو ممبر سے ہمارے یہاں بیان نہیں کیے جا سکتے، اس کی وجہ ہمارے معاشرے کی کچھ روایات ہیں. جیسا کہ ہمارے جب ہم نے مجالس کا آغاز کیا تو مختلف حوالوں سے ہمیں یہ خبریں ملی، جناب کہا کہ جناب یہ کون سی مجلس ہوتی ہے کہ آپ بیٹھ کے میاں بیوی کے مسائل ڈسکس کریں، یا بچوں کے مسائل ڈسکس کریں، یا بچوں کے جنسی مسائل ڈسکس کریں، جن کی طرف ہم نے صرف اشارہ کیا کیونکہ یہی ممبر تھا دور رسالت میں، دور امامت میں زندگی کے تمام امور سے متعلق تمام مسائل کو اسی ممبر سے ڈسکس کیا جاتا تھا.
سبحان اللہ.
اگر جہاد کا حکم تھا تو اسی ممبر سے، نماز کا حکم تھا تو اسی ممبر سے، نکاح بھی اسی ممبر سے، طلاق بھی اسی ممبر سے، بچوں کی تربیت بھی اسی ممبر سے، اور زندگی کے تمام امور، خواہ وہ جنسی امور ہوں، معاشرے کے سیاسی امور ہوں، اجتماعی امور ہوں، ثقافتی امور ہوں، اقتصادی امور، کوئی بھی امور، تمام کے تمام مسجد سے اور ممبر سے بیان کیے جاتے تھے. اب ہمارے یہاں چونکہ فاصلہ اتنا زیادہ ہو گیا ہے، لہذا لوگوں کے ذہن میں صرف مجلس کا ایک پہلو ہے، فضیلت کا ایک پہلو ہے. جیسے میں نے پہلے بھی آپ کی خدمت میں عرض کیا تھا، اہل بیت کے فضائل دو قسم کے ہیں، ایک وہ فضائل ہیں کہ جس میں ان کا کوئی ثانی و شریک نہیں، جن کو بیان ہونا چاہیے مکتب تشیع کے اس بات اور اس کی حقانیت کو ثابت کرنے کے لیے، ضروری ہے کہ ہم ان آیات کو، روایات کو، علماء کو، ان استدلالات کو پیش کریں. یہ فضیلت کا ایک رخ ہے. لیکن اہل بیت کی ایک اور فضیلت ہے کہ جس میں ہمیں ان کی اطاعت و پیروی اور تعصی کرنے کا حکم دیا گیا ہے. وہ کہاں سے حاصل ہوگا؟ جب تک بیان نہیں کیا جائے گا. جیسا کہ کل ہم نے کہا، ایک نوجوان، ایک سپر اسٹار ٹی وی، ایک فٹ بالر، ایک کرکٹر کو اپنا آئیڈیل بناتا ہے، اس کی وضع قطع کو اپناتا ہے اور چاہتا ہے کہ اسے اس سے تشبیہ دی جائے. لیکن ہمارا نوجوان کیوں نہیں اس بات کے لیے تیار ہو کہ وہ قاسم یا علی اکبر یا انہوں محمد کی سیرت کے لیے اپنے آپ کو تیار کرے؟ اس لیے کہ بتایا نہیں کہ وہ اس سیرت پر ہیں. اب اگر بتائی جاتی ہے تو پھر لوگ پریشان ہوتے ہیں، جب ہم نے تو یہ مجلس نہیں سنی. بھائی اگر آپ نے نہیں سنی اور ماحول نہیں تھا تو الحمدللہ اب یہ زمانہ آ گیا کہ لوگ اس قسم کی گفتگو کو پسند کرتے ہیں، سنتے ہیں، اور آپ کی یہ موجودگی اس بات کا بیان ثبوت ہے کہ یہ موضوع ہمارے معاشرے کے وہ زندہ مسائل ہیں جن پہ ڈسکس ہونا چاہیے، جن کو زیر بحث لانا چاہیے، جن کو انہی مجالس سے بیان کرنا چاہیے. اور یہ مجلس حسین کا اعزاز ہے، دنیا کی بڑی بڑی پارٹیاں، بڑے بڑے اجتماع منعقد کرنے کے لیے لاکھوں، ہزاروں، کروڑوں روپے خرچ کرتے ہیں تاکہ ایک عوامی اجتماع کو منعقد کرنے کے لیے، مثال کا لیاقت باپ کا پیٹ بھرنے کے لیے بسیں چلائیں، پوسٹر لگائیں، پیسے دیں، خرچ کریں، لیکن حسین کا عزاداری، حسین کا گریہ، حسین کی فرش ادا ہوتی ہے، محرم کا چاند نظر آتا ہے، ہر گروہ ہر مکتب سے آدمی فرش ادا پہ آ جاتا ہے.
ماشاءاللہ،
یہ فرش ادا کا ایجاد ہے. تو ہمیں اس سے استفادہ کرنا چاہیے، ہمیں اپنے آپ کو اپ ڈیٹ کرنا چاہیے، اپنے معاشرے کے لیے، اپنی ذات کے لیے، اصلاح معاشرہ، اصلاح ذات کے لیے اس مجلس سے کم حق کو فائدہ اٹھانا چاہیے. درود محمد و آل محمد. لہذا ان مسائل کو ڈسکس کرنا چاہیے. ٹھیک ہے کہ ہم ان معاشرتی اور عرفی مسائل کو ڈسکس نہیں کر سکتے، कि जो बहुत ही संजीदा नौयत के होते हैं, इसलिए कि बहुत से ऐसे मसाइल होते हैं जो हर किसी के सामने डिस्कस नहीं किए जाते। बहुत से ऐसे मसाइल होते हैं अगर डिस्कस किए जाएं तो उनका मनफी नतीजा निकलता है, इसलिए उनको डिस्कस नहीं करते। इनके लिए खास किस्म के सिम्पोजियम, सेमिनार, गुफ्तगू, नशस्तों पर खास का इनेकाद होना चाहिए, जहां पर एक ही सतह और एक ही इल्मी सतह के सनसाल के अफराद, मसलन नौजवानों के लिए गुफ्तगू की जा रही है जिसने बलोग में कदम रखना है, तो उनके मसाइल के लिए उसी सतह के नौजवान को दावत दीजिए। बुजुर्गों की अगर बात की जा रही है तो बुजुर्ग तशरीफ लाएं। मियां बीवी के इज्तिमाई, सियासी और दूसरे मसाइल की बात की जा रही है तो उसको डिस्कस किया जाए खास महफिल में। मियां बीवी के आपस के जो नजदीकी ताल्लुकात हैं उनको बयान करने की जरूरी है, खास किस्म का माहौल होना चाहिए। तो ये चीजें नहीं बयान की जा सकती। और चूंकि हमारा माशरा उस तरह उस बात को पसंद नहीं करता, लिहाजा हम भी उसका एहतराम करते हैं और उन बातों को पसंद नहीं करते, लेकिन कम से कम इस हद तक तो गुफ्तगू होनी चाहिए कि हम हेडलाइन देकर वालिदैन को, बच्चों को, बुजुर्गों को, खवातीन को अपडेट करें ताकि उनमें ये शौक पैदा हो, ये शौक उभरे और वो जाकर कुतुब का मुतालिया करें, उलमा से रुजू करें, सवाल जवाब करें, ऐसी महाफिल का इनेकाद करें कि वो अपनी ड्यूटीज को समझ सके, उसमें अमल पैदा हो सके। दुरूद भेजिए मोहम्मद वाले। या अय्युहा लजीना आमनु, ईमान लाने वालों को, अनफुसकुम वाहलिकुम नार, अपने आप को और अपने घर वालों को जहन्नम की आग से बचाओ, किरदार एजाज से खुदसाजी से माशरत साजी तक, किरदार एजाज से शुरू करना है। और इंसान की अपनी जिंदगी, अपना वजूद, अपना नफ्स कभी मिट नहीं सकता, हमेशा ये यूनिट, ये इकाई हमेशा मौजूद रहेगी। लिहाजा आपने देखी कि खुदावंद आलम सिर्फ ये नहीं कहता कि किरदार साजी करके खामोश हो जाओ या माशरा साजी में गुम हो जाओ, किरदार साजी को छोड़ दो, जैसे कि बहुत से लोग हमें नजर आते हैं। जनाब खिदमत खल्क होनी चाहिए, खिदमत खल्क में इतना आगे बढ़ते हैं कि खिदमत खालिक और इबादत खालिक को भूल जाते हैं। ये बहुत से लोग मस्जिद और लोटे का इस्लाम, जिसको डॉक्टर अली शरीयती ने लिखा है, मस्जिद और लोटे का इस्लाम क्या, सिर्फ मस्जिद के होकर रह जाते हैं, तो ये भी सही नहीं। एक बहुत ही तसव्वुर इस्लाम का लेकर उसको कुल पर तदबीर देना है, ये भी दुरुस्त नहीं है। बैलेंस जिंदगी होनी चाहिए, और ये हमें कौन बताएगा, कुरान बताएगा और अहले बैत बताएंगे। तो कल हमारी गुफ्तगू यहां तक पहुंची थी कि नौजवान में चार सिफात होती हैं, चार सिफात जो सिन जवानी में होती हैं, जो जमाने बुलूग में बच्चे के अंदर पैदा होती हैं, यानी बच्चे से मुराद लड़का भी हो लड़की भी है। जब सिन बुलूग में बच्चा कदम रखता है तो उसके अंदर कुरानी कैफियत होती है, चूंकि नफ्सियत के तालिब इल्म लेता उस जहस से भी इशारे करते हुए गुजरता हूं कि बच्ची हो या बच्चा, दोनों में सिन बुलूग में कदम रखने के जमाने से लेकर और उसके बाद तक के जमाने तक, सालों तक, उसमें कुरानी कैफियत होती है। वालिदैन का काम है कि बच्चों को तहारत के, निजासत के मसाइल सिखाएं, उसके साथ साथ उनकी उस कुरानी कैफियत को समझने की कोशिश करें। और अगर आप नहीं समझेंगे तो बच्चा, ये बहुत ही हसास दौर होता है, और अगर बच्चे की सही तौर पर रहनुमाई न की जाए तो बच्चा मुनहरिफ भी हो सकता है। यही वजह है ये इतना हसास दौर है कि जब रसूल अकरम के दादा का इंतकाल हो गया तो छोटी उम्र के थे, जब अबू तालिब के घर में आए हैं, अब ईमान अबू तालिब का अंदाजा अबू तालिब की तरबियत से लगाया जा सकता है। अब मोहम्मद यतीमी के बाद बाबा का इंतकाल, माँ का इंतकाल, वालिदैन गिरामी इस दुनिया से उड़ गए, दादा भी चले गए, अब इतनी हसास उम्र में आए हैं, अबू तालिब की गोद में परवरिश पा रहे हैं। ए अबू तालिब, आपके ईमान को, आपकी तरबियत को सलाम, कि एक रसूल बनकर निकलता है, एक अली इमाम बनकर निकलता है। ये वो तरबियत है अबू तालिब की, एक रसूल बनकर निकल रहा है, एक इमाम बनकर निकल रहा है, लिहाजा वो हसास दौर है। दुरूद भेजिए मोहम्मद आल मोहम्मद। कल एक नुकता था वो रह गया, चाहता हूं उसकी तकमील करता चलूं। अक्सर नौजवान ये कहते हैं, भाई देखिए नौजवान जो है अपना को एक्सपोज करना चाहता है, जाहिर करना चाहता है, मुझे मानो, मैं हूं, मेरा वजूद है, मेरी सलाहियतें हैं। अब बच्चे का नाम अगर मुन्ना रख दें तो नसीहत कहते हैं सारी जिंदगी मुन्ना ही रहेगा, वो उसकी जहनी सतह नामों का असर होता है। इसीलिए अहले बैत ने कहा रसूलुल्लाह की सीरत थी कि वो बुरे नामों को तब्दील करके अच्छे नाम रखते थे, चाहे वो शख्स का नाम होता था या किसी इलाके का नाम होता था। इसीलिए अहले बैत ने हुक्म दिया है कि आप अच्छे नाम रखें, प्यार से, एहतराम से उसे बुलाएं, अहमियत दें। चुनाचा अहले बैत अलैहिस्सलाम हमेशा से कोशिश करते रहे कि जिस तरह हो सके مختلف طریقوں سے، مختلف حوالوں سے، روایات کے ذریعے، جس کو میں نے پہلے بھی اشارہ کیا تھا کہ اہل بیت علیہ السلام نے بہت سی تعلیمات کو دعاؤں کے ذریعے بیان کیا ہے. امام سجاد علیہ السلام کا زمانہ ہے، یہ وہ زمانہ ہے جب واقعہ کربلا ہو چکا ہے اور امام کو اس طرح آزادی حاصل نہیں کہ وہ دین اسلام کی اس طرح کھل کے تبلیغ کر سکے، تو آپ نے دعاؤں کے ضمن میں، دعاؤں کے قالب میں اسلامی اور روایات اور تعلیمات کو ڈھالنا شروع کیا اور لوگوں تک پہنچایا. یہ دعائیں اتنی نہیں ہوتی کہ پڑھ لیں، یہ جو آج ہماری حالت ہے اس کی وجہ یہی کہ دعائیں پڑھ پڑھ کے پڑھ گئے، اتنا سنایا گیا اتنا سنایا گیا مجلس میں کہ سن کے سن ہو گئے ہم، کوئی حرکت، تحرک، بیداری، کوئی موومنٹ ہمارے نظر نہیں آتی. اس کی وجہ کیا ہے؟ اس کی وجہ کہ ہم نے ایک بود اسلام لیا. حضرت امام زین العابدین علیہ السلام نے ارشاد فرماتے ہیں، اعنی علی برہم و تربیتہم. کون کہہ رہے ہیں؟ امام سجاد، امام معصوم، سید الساجدین، سید العابدین سلام اللہ علیہ، فرماتے ہیں اے خدا اعنی، میری مدد فرما، میری اعانت فرما. کس چیز میں؟ علی تربیتہم، علی برہم و تربیتہم، میں اپنے بچوں کے لیے نیک ماحول، اچھے ماحول کا انتظام کروں اور ان کی بہترین اسلامی اور مذہبی تربیت کر سکوں. یہ درس ہے ہمارے لیے، امام تو کر رہے ہیں، یہ درس ہے ان والدین کے لیے یا جو والدین کے اسٹیج میں جانا چاہتے ہیں، جو شریک حیات کا انتخاب کرنا چاہتے ہیں. اب بچہ چاہتا ہے کہ مجھے مانا جائے، میری صلاحیتوں کو مانا جائے، ایکسپوز کرتا ہے. بعض اوقات یہ ایکسپوز کرنا برے طریقے سے ہوتا ہے. آپ نے دیکھا ہوگا چونکہ میں نفسیات کا طالب علم لیتا ہر چیز کو نفسیاتی پہلوؤں سے دیکھتا ہوں، اگر ٹی وی بھی دیکھتا ہوں تو بہت ہی دقیق انداز سے، بہت ہی باریک بینی کے ساتھ، ظرافت کے ساتھ دیکھتا ہوں کہ اس میں کیا نقصان پوشیدہ ہے. ایک معمولی اشتہار جو ٹی وی پہ دیکھتے ہیں اس کے پیچھے ہزارہا فکریں کار فرما ہوتی ہیں، تب جا کر ایک اشتہار بنتا ہے، ایک ایڈ بنتا ہے. بہرحال دامن وقت میں گنجائش نہیں ہے، نہ ہی بہت سی باتوں کو یہاں سے بیان کیا جا سکتا ہے، لیکن میں بتا رہا ہوں کہ بہت سی فکریں کار فرما ہوتی تب جا کر ایک ٹی وی پر اشتہار سامنے آتا ہے. اس کی چھوٹی سی مثال بس آپ کے سامنے بیان کرتا چلو، درود بھیجیے محمد وال محمد. ٹی وی میں چائے کا اشتہار آیا، شربت کا اشتہار آیا، پانی کا کوئی اشتہار آیا، اور اس میں مثال کے طور کپ کو دکھایا، گلاس کو دکھایا، شربت کو دکھایا. اور آپ کو پتا ہے کہ یہ اسٹل تصویریں ہوتی ہیں، جب تیزی سے چلتی ہیں تو ایک فلم کی اور حرکت کرتی ہوئی صورت میں نظر آتی ہیں. چنانچہ جب آپ ٹی وی دیکھتے ہیں، آپ نے کوئی گلاس دیکھا، تو غیر شعوری طور پر انسان کے ذہن میں، انسان کے ذہن کے دو حصے ہیں، ایک شعور ایک لا شعور. شعور انسان کے ذہن کا وہ حصہ ہے، اس میں جو کچھ دیکھ رہا ہے، سن رہا ہے، بول رہا ہے، محسوس کر رہا ہے، سب اس کے شعور میں جا رہا ہے، سب اس کے شعور میں جا رہا ہے اور سب ملا جلا ہے. بالکل جس طرح انسان اپنے روم تمام چیزیں پھینک دیتا ہے، اس کا کچھ نہیں پتا تو کون سی چیز کہاں رکھی ہے، بالکل انسان کے شعور کا حصہ ہی ہوتا ہے. لیکن لا شعور وہ ہوتا ہے جس کی دو خصوصیات ہوتی، توجہ فرمائیے گا، دو خصوصیات ہوتی انسانی لا شعور کی. پہلی خصوصیت یہ کہ آپ جو کچھ سن رہے ہیں، جو کچھ دیکھ رہے ہیں، جو کچھ بول رہے ہیں، جو کچھ محسوس کر رہے ہیں، جو کچھ فکر کر رہے ہیں، سب کو ایک الگ نام سے سیو کرتا ہے، الگ فائل کے ساتھ. ہزار ہا تصویریں آپ نے دیکھی، ہزار ہا لفظ آپ نے سنے، ہزار ہا کروڑ ہا آپ نے باتیں سنی، زبان سے لفظ ادا کیے، سب کے سب آپ کی میموری کارڈ میں، آپ کے ذہن میں، آپ کے لا شعور میں سیو ہیں، محفوظ ہو چکے ہیں. اسی تو فضل ہے، فمن یعمل مثقال ذرۃ خیرا یرہ، جو ذرے کے برابر، ایک نقطے کے برابر بھی عمل خیر کرے گا، ہم روز قیامت اس کی میمور سے نکال کے اس کے سامنے فلم چلا دیں گے، انکار کی گنجائش نہیں رہے گی. تو پتہ چلا جس کو میں نے پہلے کہا تھا، اگر آپ ایک ڈاٹ کو بھی اپنے کمپیوٹر میں سیو کرتے ہیں اور سرچ کرنا چاہیں، ڈاٹ ڈال کر آپ نے مثال کے طور پر کسی فائل کا نام رکھا ہے، تو وہ ڈاٹ بھی آپ کے سامنے آ جائے گا. تو خداوند عالم تو انسان کا خالق و مالک ہے, وہ کیسے اس کے اعمال کو سامنے نہیں لائے گا؟ تو پہلی صفت یہ ہوتی ہے کہ آپ کے ہر ہر عمل کو, خواہ ہوا سے خمسہ سے ہو, وہ آپ کے ذہن میں محفوظ کر دے گا. دوسری صفت یہ ہوتی ہے لاشعور کی کہ وہ ملٹی پلائی کا کام کرنا شروع کر دیتا ہے. توجہ فرمائیے گا, کیا کام کرتا ہے وہ؟ یہ کام کرتا ہے, اگر آپ نے کوئی اچھا کام کیا تو آپ اندر سے لاشعور کی آواز آئے گی, تم اچھے ہو, تم بہتر ہو, تم نے پوزیٹو کام کیا ہے, تم اچھے کام کر سکتے ہو, تم اچھے کام کر سکتے ہو. اور اگر خدا نہ خاصا کوئی برا کام کیا ہے تو انسان کے اندر سے اس منفی آواز کی تکرار آنی شروع ہوتی ہے, تم برے ہو, تم گنہگار ہو, تم توبہ نہیں کر سکتے, تم آگے نہیں کرتے, تم مجلس میں نہیں جاؤ, مسجد میں نہیں جاؤ. اور یہی وجہ ہے کہ انسان جب کوئی نیک کام کرتا ہے تو اس کے دل سے اندر سے ایک آواز اٹھتی ہے جو اسے مزید نیک کاموں کی طرف اکساتی ہے, ابھرتی ہے. اور جب انسان برا کام کرتا ہے تو اس کا دل رنجیدہ ہوتا ہے, مایوس ہوتا ہے, تعلقات کو توڑ کے اپنے ذہن کے خانے میں بیٹھ جاتا ہے اور یہ کہتا ہے میں کچھ نہیں کر سکتا, میں توبہ نہیں کر سکتا, میں مجلس نہیں جا سکتا جو کہ میں نے برا کام کیا ہے. تو یہ وہ لاشعور ہے جو جس کی صفت یہ ہے کہ اگر اچھا کام کریں گے یا برا کام کریں گے دونوں صورتوں میں رپلائی دے گا آپ کو. اور خداوند عالم یہ کہہ رہا ہے کہ اس کے اندر یہ صفت ہے کہ ہر ہر عمل کو محفوظ کر لے گا. اس لیے امام فرماتے ہیں اعنی علی بر رحمت تربیت. اب اچھا کہہ رہا ہے مجھے مانو, اپنی صلاحیتوں کو ایکسپوز کر رہا ہے, ظاہر کر رہا ہے, میرے وجود کو تسلیم کرو. میں یہ عرض کر رہا تھا کہ میں مثلا کہیں سے گزر رہا ہوں اور میں نے دیکھا کہ مثلا جو لڑکے, معذرت چاہتا ہوں, سب ایسے نہیں ہوتے, کچھ ہوتے ہیں ایسے کہ مثلا وہ اپنے آپ کو ظاہر کرنے کے لیے جن سے مخالف کو توجہ دلانے کے لیے میں یہاں کھڑا ہوں مختلف قسم کی آوازیں نکالتے ہیں, مختلف قسم کی حرکتیں کرتے ہیں. ابھی مثال کے طور پر میں ایک دو دن میں جب پہلے جب یہاں آ رہا تھا تو دیکھا کہ موٹر سائیکل پر مختلف حرکتیں کرتب دکھاتے ہوئے بچے گزر رہے تھے, نوجوان. یہ کس لیے؟ یہ تاکہ ان کے وجود کو, ان کی صلاحیت کو تسلیم کیا جائے. جب والدین وہ زمینہ ہموار نہیں کرتے, وہ ماحول ہموار نہیں کرتے, تو پھر ان کو غلط طریقے سے ایکسپوز کرنے کا موقع ملتا ہے, وہ پھر غلط سمت میں جا کر اپنی صلاحیتوں کو ظاہر کرنے کی کوشش کرتے ہیں, جس کا نتیجہ منفی صورت میں نکلتا ہے. درود بھیجی محمد و آل محمد. چنانچہ بچوں کے اس وجود کو, ان کی صلاحیت کو تسلیم کی. اس لیے حدیث میں کہ بچہ 14 سال سے 21 سال تک تمہارا مشیر ہے, اس کو اہمیت دو, اس کو ذمہ داری دو, تاکہ اس میں یہ صلاحیت پیدا ہو کہ ہاں میں بڑا ہوں, میں کام کر سکتا ہوں. اب ہماری بچوں کو تو چپت لگا کے تو تھپڑ سی کر کے بیٹھ جائے, تمہیں کوئی ضرورت نہیں. نہیں, بچوں کو اہمیت دیں تاکہ بچہ اپنی صلاحیتوں کو مانے اور آپ صحیح ڈائریکشن دے سکیں اسے کہ بیٹا تمہاری صلاحیت اچھی ہیں اور تم صحیح وے میں جا سکتے ہو. یہی وجہ ہے جیسے کو میں نے کل اشارہ کیا تھا, گھر میں محبت کا نہ ملنا اس بات کا سبب بنے گا کہ بچہ باہر جا کر کسی محبت کی ٹھنڈی چھاؤں کو تلاش کرے. یہ دیکھیں ماہر نصیحت یہ کہتے ہیں کہ کوئی بھی بچہ جوانی کے اوائل میں, جوانی کی ابتدا میں جب اس کی جوانی شروع ہوتی ہے تو جنسی طغیانی کی وجہ سے کوئی گناہ نہیں کرتا. تجسس, اپڈیٹ کرنا, جاننا, پہچاننا, یہ تمام وہ عناصر ہیں جو اسے اس بات کو اکساتے ہیں کہ جاؤ یہ کام کرو. یا اگر گھر میں محبت نہیں ملتی, ڈانٹ ڈپٹ کا ماحول ہے, ماں باپ آپس میں جھگڑ رہے ہیں, تو پھر بچہ جو ہے وہ محبت کی تلاش میں, محرم دل, رازدان, جس کی آنکھیں مجھے اندر سے بھی پڑھ سکتی ہوں, کوئی چہرہ تو مجھے شہر میں ایسا لگتا ہے آپ کو کوئی مسکراتا چہرہ مل گیا, کہ جناب یہی بس مجھے فیل کر سکتا ہے, یہ میرے دکھوں کی اور دردوں کی دوا ہے. اور معمولاً اس قسم کے جو مسائل شروع ہوتے ہیں تو آپس میں جو ابتدائی کلمات شروع ہوتے ہیں اس قسم کے معاملات میں, وہ زیادہ تر درد دل کے لیے ہوتے ہیں. اس کی وجہ یہ کہ بچہ محبت چاہ رہا تو محبت نہیں ملی, اب وہ اس کو باہر ڈھونڈنے کی کوشش کرتا ہے. یہاں پر میں چاہوں گا بچوں کے لیے, نوجوانوں کے لیے دو تین نقطے قرآن مجید سے پیش کروں. درود بھیجیے محمد و آل محمد. سب سے پہلی بات یہ, بچے پوچھنے والا نا, ہم یونیورسٹی جاتے ہیں, کالج جاتے ہیں, ہماری کزنس ہیں, ہمارے رشتے دار ہیں, آنا جانا ہے, محفل ہے, مجلس ہے, تو وہاں پر ہم کیا نہ میڈم سے بات نہیں کر سکتے, نہ میڈم سے بات کر سکتے ہیں, مگر ضرورت کی حد تک ہر چیز کو زبردست ضرورت نہ بنایا جائے. پہلی بات تو ہر چیز کو زبردست ضرورت نہ بنائیں, اگر ضرورت ہے تو بات کریں, بات کرنا حرام نہیں, یہ اسلام کا قانون ہے, یہ قرآن نے ہمیں وہ کہا ہے. کیسے؟ क्या लड़की बाहर जाके जॉब कर सकती है, काम कर सकती है, तालीम हासिल कर सकती है? जी हाँ कर सकती है, इफ्फत पाई हर पर्दे के साथ, हया के साथ। कैसे? कुरान में दलील मौजूद है। बच्चा अगर आके, बच्चे अगर आके किसी नामहरम के बारे में कोई बात करे तो वालदैन गलत सिम सिम में ना ले जाएं, बल्कि उस बच्चे की बात या उस बच्ची की बात को समझने की कोशिश करें कि किस कॉन्टेक्ट में बात की जा रही है, किस पैरा में बात की जा रही है, ताकि उसको सही तौर पर एनालाइज किया जाए। बच्चे क्यों छुपाते हैं वालदैन से बात? इसलिए छुपाते हैं कि उनको पता है कि वालदैन की तरफ से इसका कोई मुनासिब जवाब नहीं मिलने वाले सिवाय डांट के, लिहाजा वो छुपाते हैं। और जब छुपाते हैं तो एक गुनाह को, एक गलती को छुपाने की जरूरत और करते हैं, उसकी वजह से होता है वालदैन और बच्चों में एक जनरेशन गैप पैदा हो जाता है और वो वालदैन से दूर होते चले जाते हैं। पैरल अब देखिए, हजरत मूसा अलैहिस्सलाम मदीन पहुंचे तो देखा, वजदा उन्होंने पाया, उम्मतन मिनन्ना से यस्कूना, उन्होंने कुछ लोगों को देखा कि वो अपने मवेशियों को पानी पिला रहे हैं। वजदा मिन दूनहिम इमरातैन, और उन्होंने देखा कि दो खवातीन वहां खड़ी हैं, दो लड़कियां खड़ी हैं, तदूदान हैं, जो अपने आप को समेटे हुए कोने में खड़ी हैं। यहां से हजरत मूसा मुझे मा खबकुमा, तुम्हारा मसला क्या, प्रॉब्लम क्या है? अब जो माशरे के दर्दमंद अफराद हैं, नेक सीरत अफराद हैं, जो माशरे के कायदीन हैं, बड़े हैं, जो इस्लाह तरबियत करना चाहते हैं, वो अगर देखें कि खातून खड़ी है तो उससे मसला पूछें, जैसे हजरत मूसा अलैहि सलाम ने पूछा कि मां तुम्हारा प्रॉब्लम क्या है, तो उन्होंने कहा कि हम अपने जानवरों को पानी पिलाने आए हैं, मगर हम पानी नहीं पिलाएंगे, हत्ता युस्दिरुर रियाउ, जब तक कि ये लोग यहां से नहीं चले जाते। वह अबूना शेखुन कबीर, और हमारे वालिद गिरामी बहुत बूढ़े, वो घर से बाहर नहीं आ सकते। अब इस आयत से क्या नुकात हमें नजर आते हैं, क्या नुकात मिलते हैं? सबसे पहले ये कि औरत घर से बाहर जाकर काम कर सकती है, जिसको मैंने पहले भी कहा था, एक और तकरार कर दूं ताकि बात जन में आ जाए। किसी ने मौलाना से पूछा कि मौलाना क्या खवातीन बाहर जाकर दुरूद जी मोहम्मद वाले मोहम्मद जाकर शॉपिंग कर सकती, काम कर सकती है? जी हाँ। कहा शर्त यह है कि जिसमें प्यार मोहब्बत से दुकानदारों से बात करती हैं, वैसे घर का प्यार मोहब्बत से अपने शौहरों से बात करें, और जिसमें आंखें दिखा दिखा कर सख्त लहजे में शौहरों से बात करती है, वैसे दुकानदारों से बात करें, तो इन दो शब्दों के साथ कर सकती है। तो औरत जा सकती है, लेकिन पर्दे के साथ, इफ्फत के साथ, हया के साथ। अब क्या हुआ, अभी उन्होंने देखा दो लड़कियां खड़ी हैं जो अलग कोने में है, ये लोग पानी पिला रहे हैं। यहां पे हजरत मूसा ने एक से पूछा या दोनों से सवाल किया कि तुम दोनों का प्रॉब्लम क्या है, तो यहां पर एक लड़की ने जवाब नहीं दिया, कालता, दोनों लड़कियों ने जवाब दिया। यानी इससे पता चलता है कि अगर नौजवान लड़की बाहर निकलती है और उसके साथ कोई और लड़की मौजूद है, सिर्फ नाजुक मौजूद है, तो फिर दोनों को मिलकर माशरे में जद्दोजहद करनी होगी ताकि अपने आप को मिक्स गैदरिंग में शामिल न करें। तवज्जो फरमाइएगा, दोनों लड़कियों ने जवाब दिया। क्यों एक लड़की जवाब दे दी? काफी हजरत मूसा सुन लेते हैं, उनके काम कर देते, लेकिन यहां कहते हैं, कुरान कहता है दोनों लड़कियों ने जवाब दिया। यानी बुरे माहौल हो तो फिर एक दूसरे का हाथ थाम कर बुराइयों का मुकाबला करो। दूसरा नुकता ये मिलता है, वो अबू ने शेख कभी फौरन ही लड़कियों ने ये कहा कि हम जो माशरे में निकले हैं काम करने के लिए, तो हमारी कोई और वजह नहीं है, हमारे घर का जो मर्द है वो काम करने पर कादिर नहीं है, जब ही तो आए हैं कि काम करें। ये दूसरा नुकता मिलता है। तो हजरत मूसा ने उनको पानी पिला, उनके जानवरों को पानी पिला दिया। उसके बाद जब बाप की खिदमत पहुंची तो माशरा देखिए, उस जमाने में मर्द भी थे लेकिन मर्दों में मिक्स नहीं हुई। हजरत अपने हजरत शुएब, हजरत अपने वालिद की खिदमत पहुंची। अब यहां जो वो एतमाद एतमाद कह रहा था, यहां समझ में आएगा। मैं फिर कहूंगा, देखें आप बच्चों पर चौकीदारी नहीं कर सकते, आप उनके पीछे नहीं दौड़ सकते, कहां मिलते किससे बात करते, किससे चैटिंग करते, किसका फोन आ रहा नहीं करते, एक हद तक सही मालूम कर सकते हैं लेकिन पीछे नहीं भाग सकते। यहां पर इत्तेमाद का उनसे सामने आता है। कैसे? हजरत शुएब अलैहिस्सलाम नाबीना है, और ये कौन नबी है, इतने अजीब नबी है कि खुदा की मोहब्बत में इतना रोए कि आंखें बसारत चली गई, अंधे हो गए, नाबीना हो गए, खुदा ने बसारत दे दी। फिर इतना रोए, इतना रोए, इतना रोए, फिर बसारत चली गई। तीन दफे जब आमोली तो खुदा ने कहा शुएब आखिर मसला क्या है, जन्नत के लिए रो रहे तो जन्नत दे दी, जहन्नुम से अगर खौफ ज्यादा हो तो जहन्नुम सामान दे दी। कहा कि ना जहन्नुम के खौफ में रो रहा हूँ ना जन्नत कि लालच और तमाम इबादत करो, मैं तो तेरी मोहब्बत में रो रहा हूँ। तो खुदा का अच्छा ये बात है कि मेरी मोहब्बत में क्रिया कर रहे हो, तो अब अपने खास बंदे मूसा को तुम्हारी खिदमत के लिए भेजूंगा। ये हजरत शुएब अलैहिस्सलाम है। और इसलिए मैं नौजवानों से कहता हूँ, जो भी इस्लाम के लिए काम करेगा वो सीधा सीधा अपने ससुराल पहुंचेगा। हजरत मूसा अलैहिस्सलाम ने खुदा के लिए जद्दोजहद की, खुदा के लिए काम किया, खुदा ने भी सीधा उनको उनके ससुराल फसल की खिदमत पहुंचा दिया। जरूर कहिए मोहम्मद वाले मोहम्मद। हकीकत है ये लोग जो इस्लाम के लिए काम करेगा। लेकिन अब ये नहीं होगा आप जो है वो इज्तमाही कामों को सरसा को ढूंढते रहे कि ये मेरे सुधर बन जाए, मेरे सुधर बन जाए, ये नहीं होना चाहिए। जरूर भेजे मोहम्मद वाले मोहम्मद। अब नाबीना है, घर से बाहर नहीं जा सकते, लेकिन एतमाद देखें। पता है कि रोजाना लड़कियां जाती हैं मवेशियों को पानी पिलाने, इतनी देर लगती है, इतनी देर में आ जाती है, यहां से क्या पता चला। और जब एक उस दिन जल्दी पानी पिलाते आ गए, क्योंकि हजरत मूसा ने उनकी मवेशियों को पानी पिलाते जल्दी नौबत आ गई, जल्दी बारे के पानी पिला के जल्दी लौट आई। अब मैं अपने अल्फाज बयान कर रहा हूँ, हजरत शुएब बैठे हैं, देखा कि आज मिसाल के तौर पर 8:30 बजे लड़कियों को आना था, आज 8 बजे ही आ गई। तो घड़ी देखी, कहते तो भाई आज तो जल्दी आ गई, आज माजरा क्या है। कहा कि एक शख्स था कबीउल अमीन था, जिस्मानी तौर पर कुव्वत का और अखलाकी किरदार का मालिक भी था। तवज्जो फरमाइएगा, जो मैंने कहा कि नामहरम की बात होती घर में तो उसको सही कॉन्टेक्ट में समझने की कोशिश करें, उसको सही पहराए में समझने की कोशिश करें। कहा जल्दी आ गई, माजरा क्या है। कहा कि शख्स था, उसने हमारी मवेशियों को पानी पिला दिया। यानी वालिदैन को पता होना चाहिए बच्चा या बच्ची कहाँ जाता है, किस वक्त जाता है, कब लौट कर आता है, क्या काम करता है। बस एतमाद देंगे तो एतमाद मिलेगा। हजरत शुएब ने अपनी बच्चियों पर एतमाद किया तो बच्चियों ने उनके एतमाद को ठेस नहीं पहुंचाई। तो जबरदस्ती शक करना बच्चों को इन्हराब की तरफ ले जाता है। बहरहाल इसमें गुंजाइश है सोबत में, सिर्फ चीजा चीजा नुकात आपकी खिदमत में अर्ज कर रहा हूं। अब लड़की ने यह वाक्य सुनाया, कहा उसको ले आओ। हजरत शुएब की खिदमत में, हजरत मूसा की खिदमत पहुंची और कहा कि हमारे वालिद आपको बुलाते हैं। कहा मुझे रास्ता नहीं मालूम। तो कहा कि ठीक है, हम आगे आगे चलेंगे और हमारे पीछे चलिए। कहा कि नहीं, हम खवातीन को पीछे से निगाह नहीं करते, हम पीछे नहीं चलते खवातीन के, ऐसा ना हो कि मबादा मेरी निगाह आप पर पड़े। कहा कि फिर क्या, आप आगे, मैं आगे चलता हूँ, आप पीछे चलिए, जहां मुड़ता हूँ वहां इशारा कर दे या कंकर मार दे वहां रुक जाऊंगा। इसलिए कबीयुल अमीन यानी जिस्मानी कुव्वत और ताकत रखने वाला भी है मूसा और किरदार का अमीन भी है। अब बच्चियों ने जब ये तस्करा किया क्या हुआ, तो फौरन कह सकते थे अच्छा ये तुम नामहरम के बारे में क्यों बात कर रही भाई, अभी तो तुमने उसका एक फेल देखा है, उसकी एक हरकत देखी है, उसकी एक खूबी देखी, अब तुम क्या उसकी तारीफें कर रही हो। लेकिन कहा के नहीं, यानी हजरत शुएब का घराना ऐसा घराना है कि जिसमें माँ बाप बच्चे बच्चियां खुलकर तमाम मसाइल को डिस्कस करते हैं, एक दूसरे पे एतमाद करते हैं। लड़की अगर किसी नामहरम के बारे में गुफ्तगू कर रही है तो उसको उसी पैराए में समझने की कोशिश करते हैं। दुरूद भेजे मोहम्मद वाले मोहम्मद। और भी नुकात हैं, वक्त तेजी से गुजर रहा है, सर पे नजर कर रहा हूं, ऐसा ना हो कि आप मजीद खस्ता हाल हो जाए। अजाने गिरामी ये है इस्लामी मुआशरा। अब दूसरा नुकता जो बच्चों के बहुत ज्यादा बच्चों को फेस करना पड़ता है वो गुनाह से दूरी का है, कि हम अपने आप को गुनाहों से कैसे बचाएं। बात की जा सकती है ना मेरे से, लेकिन हज में दायरे में जो इस्लाम ने अहकाम मुहैया किए हैं, जो उलमा फुकहा ने तौजील मसाइल में देखने के मसाइल, नजर करने के मसाइल में लिखे हैं, उन सबको आप पढ़ें और आपको पता होगा किस हद तक गुफ्तगू, किस हद तक बात की जा सकती है। लेकिन अगर क्लास फेलो है तो आप जुज्वा दे सकते हैं, नोट्स दे सकते हैं, ले सकते हैं, डिस्कशन कर सकते हैं, बात कर सकते हैं, लेकिन उसमें अपनी आंखों को, फिक्र को, दिल को, एहसास को, जज्बात को काबू में रखना होगा। इन तमाम शर्त के साथ इंसान बात कर सकता है, गुफ्तगू कर सकता है, डिस्कशन कर सकता है। अब नौजवान पूछते हैं कि हम गुनाह से कैसे बचें। जो मैंने कहा कि इंसानी जहन के दो हिस्से, शऊर और लाशऊर, जब भी हम कोई मुश्किल काम देखते हैं तो हम कहते हैं भाई हम ये काम नहीं कर सकते, हमसे काम नहीं। तो हम पहले ही मरहले पर दर हकीकत अपने आप को तलकीन करते, मैं ये नहीं कर सकता, शिकस्त तस्लीम कर लेते हैं। लेकिन अगर इंसानी जहन में इतनी ताकत और सलाहियत होती कि अगर आप अपने आप को बाबर कराएं तो फिर आप उस काम को अंजाम देने पर कुदरत हासिल कर लेते हैं। लेकिन हम पहले मरहले में कहते हैं ये काम नहीं कर सकता, ये नहीं हो सकता, नहीं हम ये नहीं कर सकते, हमें ताकत और कुदरत नहीं है। लेकिन इंसान में सलाहियत होती है, लिहाजा गुनाह से बचने के लिए भी जनाब हमसे कंट्रोल नहीं होता, हमारी आंखें गुनाह के मज़ाहे सामने हम कैसे कंट्रोल करें। नहीं, अगर चाहे इंसान तो कर सकता है, अगर चाहे, अगर इरादा करे। अब आप देखें किसकी मिसाल, हजरत यूसुफ अलैहिस्सलाम की मिसाल। नौजवान है, खूबसूरत है, जिबाई और रानाई है, गुनाह का माहौल है, खलवत और तनाई है, लेकिन चार नजरी उसूल दिए हैं और एक अमली उसूल दिया है, चार थियोरेटिकल फार्मूले दिए हैं हजरत यूसुफ अलैहिस्सलाम ने और एक प्रैक्टिकल फार्मूला दिया है गुनाह से बचने का। सूरह यूसुफ जुलेखा ने यूसुफ को बहुत ही प्यारे तरीके से मुनहरिफ करने की कोशिश की, मुरावदा, रावदा तो मुरावदा, यानी किसी बड़े गुनाह को बहुत ही छोटी सतह से ले जाकर बहुत ही प्यारे और गैर महसूस अंदाज से किसी को दावत देना और शुरू करना। वरावदतहु अल्लती हुवा फी बैतिहा अन नफ्सिह, तमाम शराइत मुहैया है यूसुफ के लिए, चार नजरे उसूल दिए। पहले का माद अल्लाह इन्नहु रब्बी अहसन मत्वाया वो इन्नहु ला युफ्लिहु ज़ालिमून, चार नजरे उसूल, चार थ्योरेटिकल उसूल दिए। पहला नजर ये किया कौन हजरत यूसुफ, तमाम शराइत मुहैया है, तमाम चीजें मुहैया है, कोई रोक टोक करने वाला नहीं, कोई देखने वाला नहीं, लेकिन कहते कि नहीं माद अल्लाह। पहला उसूल ये कि खुदा की पनाह तलब करो, सिद्क दिल से तलब करो। और बात आ गई तो उनका अर्ज करता चलूं कि रसूलुल्लाह कहते हैं अना व अली अबवा हाजिल उम्मा, मैं और अली इस उम्मत के रूहानी बाप हैं, तो वो दो बाप हैं कि अगर ये बच्चे अपने वालिद को पुकारे, मिसाल के तौर पर कोई भी नौजवान अपने वालिद से कि वालिद मुझे आपकी मदद की जरूरत है, तो वो वालिद का अखलाकी और पितरी फर्ज है कि अपने बच्चे की मदद करे। तो अगर हम रसूलुल्लाह और हजरत अली से मदद तलब करें कि अली गुनाह के मामले में या अली मदद, या रसूलुल्लाह मदद, हमारी मदद तो कीजिए, तो क्या पलट कर हमारी मदद नहीं करेंगे? करेंगे, कह के तो देखिए आप। दुरूद मोहम्मद वाला मोहम्मद, सिद्क दिल से कह के देखिए, अगर मदद, मदद जरूर आएगी, मदद जरूर आएगी, तवज्जो जरूर होगी। सिद्क दिल से इमाम अजमान को पुकार रहे हैं, शर्त है कि सिद्क दिल से नौजवान छोड़ सकते हो गुनाह को, दूरी अख्तियार कर सकते हैं। और हमने जब ये फॉर्मूले बताए तो नौजवानों ने अमल किया और उन्हें कामयाबी नसीब हुई अल्हम्दुलिल्लाह। तो उन्होंने मेरा शुक्रिया अदा किया, मैंने कहा आप मुझे अपना शुक्रिया अदा करें, खुदा का शुक्रिया अदा करें, अहले बैत का शुक्रिया अदा करें कि जिनसे आपने तवस्सुल के इस्तेआनत की मदद तलब की, खुदा ने आपके हाथ को थमा, आपने अपना इरादा किया, खुदा ने आपकी मदद की है। दुरूद भेजिए मोहम्मद वाले मोहम्मद। गुनाह देखें और खुदा से मदद तलब करें, खुदा से मदद तलब यानी अहले बैत से मदद तलब कर सकते हैं। अहले बैत से तवस्सुल करना क्या है, यही है कि अहले बैत आप हमारी तस्गीरी फरमाइए, इन गुनाह के मज़ाहिर के सामने हमारा ईमान मुतज़लज़ल हो रहा है, हमारे ईमान की सलामती है, हमारा हाथ थामिए। दुरूद भेजिए मोहम्मद और मोहम्मद। अहले बैत से नहीं, अहले बैत के घर के नौजवानों से, अली अकबर से मदद मांग के देखिए, अली अकबर तो जवान थे आपकी तरह, हजरत यूसुफ से मदद मांगिए, कोई इश्काल नहीं है, कोई मुज़ायका नहीं है, जवाब आएगा। जितनी तड़प होगी, ये तो साइंस का उसूल है ना कि दीवार पर अगर आप कोई चीज गेंद मारते हैं, कोई चीज मारते हैं, जितनी ताकत से मारते हैं اسے ہی تازہ سے لوٹ کے آئے گی، تو پھر اس کا لو ہے۔ تو جتنی تڑپ سے آپ توسل کریں گے اتنی تڑپ سے جلدی ہاتھ آپ کو تھام لے گا۔ بس اگر کہیں گناہ کے بظاہر دیکھیں ایمان متزلزل ہو جائے تو سمجھ جائیے کہ آپ کی نیت صاف نہیں تھی، آپ کا خلوص کامل نہیں تھا، آپ کا توسل صحیح نہیں تھا۔ درود بھیجے محمد والے پر۔ خدا کی پناہ طلب کرو، قال معاذ اللہ، یعنی جنسی خواہشات وہ خواہشات ہیں کہ جن کے لیے سب سے پہلے خدا کی پناہ طلب کرنی چاہیے۔ یہی وجہ ہے کہ حدیث میں من تزوج فقط احرز نصف دینہ، جو شخص ازدواج شادی کر لیتا ہے وہ اپنے آدھے دین کو محفوظ کر لیتا ہے، یعنی انسان کا آدھا دین، نصف دین اس کی جنسی خواہشات کے حملوں کی وجہ سے زد پر ہے، لہذا ہمیشہ خدا کی پناہ طلب۔ قال معاذ اللہ، دوسرا یہ ہے کہ خدا کی ربوبیت کی طرف توجہ کرو کہ خدا مجھے پال رہا ہے، انہ ربی، وہ میرا رب ہے جو مجھے نعمت دے رہا ہے۔ حضرت امام سجاد علیہ السلام سے جب پوچھا گیا نعمتوں کا سب سے کمترین درجہ کیا ہے، امام کہتے ہیں کہ خدا کی نعمت کا سب سے کمترین درجہ یہ ہے کہ خدا کی نعمت کو اس کی نافرمانی میں استعمال نہ کرو۔ سب سے کمترین درجہ یہ ہے کہ خدا کی دی ہوئی بصارت کو، بصیرت کو، قوت گویائی کو، قوت سماعت کو، قوت تکلم کو، ہاتھ و پیر کی حرکت و تحرک کو خدا کے خلاف استعمال نہ کرو، یہ سب سے کمترین درجہ۔ انہ ربی، وہ میرا رب ہے، وہ میرا پروردگار ہے۔ دوسرا سول دیا، تیسرا سول یہ دی کہ خدا کی نعمتوں کو، خدا کی گفٹس کو یاد کرو جو تمہیں روزانہ دے رہا ہے۔ انہ ربی احسن مثوایا، اس نے بہت بہترین طریقے سے مجھے رکھا ہے، میری بہترین تربیت کی ہے، نعمت پہ نعمت دی ہے، والدین کی نعمت دی ہے، والدین کی نعمت کے ساتھ نعمت ہدایت دی ہے، مجھے فرش اعضا سے محبت کرنے والا بنایا ہے، مجھے اہل بیت کے محبوبوں سے قرار دیا ہے۔ اور یہی وجہ ہے تاکہ اس کو دوبارہ نعرہ لگانے کی ہمت ہو۔ یہ قوم کے مہمان ہے، درود بھیجے محمد و آل محمد۔ رسول اللہ فرماتے ہیں کہ ہم اہل بیت سے محبت کرنے مقام پر خدا کی سب سے بڑی نعمت کا شکریہ ادا کرو، تو سارے پوچھتا ہے کہ یا رسول اللہ محبت اہل بیت کے بعد سب سے بڑی نعمت کون ہے؟ کہا سب سے بڑی نعمت یہ ہے محبت اہل بیت میں کہ تمہارے ماں باپ کی ہے۔ یہ والدین کا اعزاز ہے، یہ والدین کا صدقہ ہے، یہ والدین کی یہ وہ زحمتیں ہیں کہ ماں نے زمانے حمل میں ہم نے فرش عزا پر لے کے گئی، نو مہینے ہم نے ذکر حسین سنا، ماں نے حسین کی محبت وہاں سے ہمارے ربوں میں ڈالی ہے۔ میرا سلام ہو اپنی والدہ پر، اور تمام افراد اپنی والدہ کا شکریہ ادا کریں۔ انشاءاللہ وقت کے دامن میں اگر گنجائش ہوئی تو ہم والدین سے متعلق کچھ آرائے آپ کی خدمت میں عرض کریں گے۔ انہو ربی احسن مثوایا، مجھے بہترین گفت دی ہیں، بہترین ماں باپ دی ہیں جنہوں نے بہترین تربیت کی ہے۔ وَإِنَّهُ لَا يُفْلِحُ الظَّالِمُونَ، اور چوتھا نظری اصول یہ دیا کہ عاقبت گناہ کو یاد رکھو، گناہ کے اینڈ کو، انجام کو یاد رکھو۔ جب گناہ کے انجام کو یاد رکھو گے تو اس کی حقیقت کھل کے سامنے آ جائے گی، تو گناہ سے دستبردار ہو جاؤ گے۔ انہ لا یفلح الظالمون، ظلم کرنے والے کبھی فلاح نہیں پا سکتے، کبھی کامیاب نہیں ہو سکتے۔ چوتھا نظری اصول یہ دیا کہ گناہ کے انجام کو یاد رکھو، گناہ کی عاقبت کو یاد رکھو کہ نتیجہ کیا ہوگا۔ مولا کائنات حضرت امیر المومنین علیہ الصلوۃ والسلام نے عمل دو طرح کے ہوتے ہیں، ایک عمل وہ ہوتا ہے کہ جس کی سختی ختم ہو جاتی ہے لیکن اس کی لذت باقی رہتی ہے، پانچ دن آپ نے مجھ جیسے حقیق طالب علم کو سنا، یہ سختی ختم ہو جائے گی، یاد رہے گی لذت باقی رہے گی ذکر حسین کی، گریے کی، روزہ رکھا 12 گھنٹے کا روزہ رکھا، افطار کر لیا، خوشی ہو گئی، الحمدللہ آج 10 روزے ہو گئے، 20 روزے ہو گئے، 30 روزے ہو گئے، خوشی ہوتی ہے نا، تو عمل کی سختی ختم ہو جاتی ہے، اس کی لذت باقی رہتی ہے. اور دوسرا عمل وہ ہوتا ہے جس کی لذت ختم ہو جاتی ہے اس کا عذاب باقی رہتا ہے. تو لمحے کی لذت ہوتی ہے، دیکھنے کی لذت کتنی ہوتی ہے، کوئی گانا سننے کی لذت کتنی ہوتی ہے، کھانے کی لذت کتنی ہوتی ہے، لیکن یہ وہ لذت ختم ہو جائیں گی، ان کا ببال وزر اور عذاب ہمیشہ کے لیے باقی رہے گا اگر انسان توبہ نہ کرے. چار نظر، خدا کی پناہ طلب کرو، خدا کی ربوبیت اور اس کے گفٹ کو یاد رکھو، خدا کی نعمتوں کو یاد رکھو، گناہ کی عاقبت کو یاد رکھو، اور پانچواں جو پریکٹیکل فارمولا دیا ہے کہ گناہ کے مقام سے دور ہٹ جاؤ. اگر یہ چار مقدمات کے بعد بھی تمہارے ایمان میں اتنی پختگی نہ آئے کہ تم گناہ سے اپنا دامن چھڑاؤ، تو اس گناہ کے ماحول کو چھوڑ دو. اور یہ کہہ کہ حضرت ابراہیم نے فرار کرنا ہے، حضرت یوسف علیہ السلام نے فرار کرنا شروع کیا، یہ چوتھا اصول دیا. پہلے چار اصولوں سے اپنے ایمان کو آزماؤ، اگر دیکھو کہ نہیں ایمان متزلزل ہے تو جگہ کو چھوڑ دو، وہاں سے چلے جاؤ، آنکھیں بند کر لو، توجہ کو ہٹا لو، زبان کو لگام لے لو، فکر و خیال پر پابندی لگا دو. ایسا نہ ہو ہر خیال ہر فکر تمہارے ذہن میں آئے، تمہارے ایمان کی عمارت کو خراب کرے. درود بھیجی محمد والا. یہ ہے قرآن کا فارمولا. اور توبہ کا ایک طریقہ بتاتا چلوں، اور یہ توبہ چونکہ ہم سب سے متعلق ہیں، ہم سب توبہ کرتے ہیں اور بار بار توبہ کرتے ہیں، یہ توبہ قبول کیوں نہیں ہوتی؟ نوجوان بچے سوال کرتے ہیں مولانا گناہ سے کیسے بچے بھی توبہ کریں. خوب توبہ کریں گے تو توبہ تو ہم نے رمضان میں کی تھی، شب عاشور بھی کی تھی، شب قدر بھی کی تھی، سودا پر سفر پڑتا. یہاں پر مجھے حضرت آیت اللہ العظمیٰ شیخ محمد شریعت اصفہانی مرحوم، جو کہ امام بنی ادھر سے کراچی میں سن 1950 کی دہائی میں بھیجے گئے تھے، ان کا ایک جملہ یاد آ رہا ہے. وہ یہ کہتے تھے جب شب قدر آتی تھی تو وہ یہ کہتے تھے کہ آپ خدا سے 100 دفعہ جھوٹ بولیں. تو لوگ کہتے تھے مولانا آپ یہ کیا کہہ رہے ہیں 100 دفعہ جھوٹ بولے، امام کہہ رہے ہیں استغفار کرو اور آپ کہہ رہے ہیں 100 دفعہ جھوٹ بولے، کہیں اور کیا؟ اس لیے تم زبان سے تو کہہ رہے استغفر اللہ استغفر اللہ استغفر اللہ، اور دن میں اور اپنے فکر و خیال میں وہی 420 ہے کہ ذرا صبح جا کے وہی کرنا ہے، تو یہ توبہ کا ہوئی تو جھوٹ ہوا، تو ساتھ ساتھ کہ تو خدا سے جھوٹ بولنا ہے. تو آخر کیا وجہ ہے کہ ہماری توبہ قبول نہیں ہوتی؟ ہم فرض ادا پر توبہ کرنے کے بعد دوبارہ ہمارے ایمان میں بہت ہوئی نہیں آتی، اس کی وجہ یہ ہے کہ ہم گناہ اس کی جڑوں کے ساتھ نہیں کرتے. ابھی جو لگایا گیا ہے درخت وہ ایک آدمی سے اکھڑ جائے گا، ابھی جو لگایا گیا ہے درخت وہ ایک آدمی سے اکھڑ جائے گا، مگر کچھ زمانہ گزر جو گیا بہت سو سے مل کر نہ ہل پائے گا. جیسے گناہ کرے انسان حدیث میں فوراً توبہ کرے، فوراً توبہ کرے. ابھی ننا سا پودا ہے گناہ کا، یہ تناور درخت نہیں بنا، ابھی بہت آرام سے نکل آئے گا، لیکن تناور درخت بن گیا تو پھر بہت مشکل ہوگی، بہت طاقت سر ہوگی ایمان کی، تب جا کر وہ تناور درخت اپنی جڑوں کے ساتھ نکلے گا. اب ہم جو توبہ کرتے ہیں وہ ظاہری توبہ ہوتی ہے، کانوں والی توبہ، سفر اللہ توبہ، یا وہ شب قدر والی توبہ جو ہم کرتے ہیں کہ ظاہری توبہ ہوتی ہے. گناہ کی جڑیں ہمارے ایمان میں، ہمارے فکر و قلب میں موجود ہوتی ہیں، ہم ان کو نہیں نکالتے. طریقہ کیا ہے کہ توبہ بھی کریں، گریہ بھی کریں، توسل بھی کریں، اور ان جڑوں کو، گناہ کی جڑوں کو اپنے فکر و قلب و ذہن و ضمیر سے نکالنے کے لیے کیا کریں؟ اکیلے میں بیٹھ کے سوچیں میں نے کام کیوں کیا، کس وجہ سے کیا، سبب کیا تھا؟ ذرا دوست آیا تھا کہ کرکٹ کھیلنے جانا ہے، فٹ بال کھیلنے جانا ہے، والدہ بلا رہی تھی، زبان درازی کر کے اونچی آواز سے چیخ کے چلے گئے، اب نیکسٹ ٹائم کیا ہوگا؟ دوست کا ویٹ، پہلے والدہ کا کام، پہلے بہتاد والدے، اب سبب پتہ چل گیا، اب دوبارہ تکرار نہیں ہونا چاہیے. اس طرح گناہ کا طریقہ یہ ہے کہ انسان اس کے سبب کو تلاش کرے، اور جب سبب خود تلاش کر سکتا ہے انسان، کیونکہ اس کی ذات سے متعلق ہے، انسان دوسروں کو دھوکہ دے سکتا ہے، اپنے آپ کو دھوکہ نہیں دے سکتا، لہذا وہ سب تلاش کر کے اپنے آپ کو نجات دے سکتا ہے. درود بھیجے محمد والا. اور آخری نقطہ وہ ہے والدین کی اطاعت، جو نوجوانوں پر ضروری ہے. من لم يشكر المخلوق لم يشكر الخالق. جو مخلوق کا شکریہ ادا نہیں کر سکتا وہ خالق کا شکریہ کیسے ادا کرے گا؟ جو اپنے خدا کی مخلوقات کا تھینک یو نہ کرے وہ خدا کا تھینک یو کیسے کہے گا؟ جو ظاہری اسباب پر خدا کا شکریہ بتا نہ رہے تو وہ مسبب الاسباب کا شکریہ کیسے ادا کرے گا؟ تو ظاہری اسباب کا بھی شکریہ اور جو مسبب الاسباب ہے اس کا بھی شکریہ ادا کرنا ہے. والدین کی ساتھ خدا نے چار جگہ والدین کے ساتھ احسان کا حکم دیا ہے. وبالوالدین احسانا, احسان انفاق سے بڑھ کر ہے, احسان is greater than. کیوں بڑھ کر ہے؟ اس لیے کہ انفاق صرف پیسہ دے دینا. کل میں نے ایک مثال دی تھی کہ آپ بچے کی بات نہیں سنتے, کسی کی پرابلم نہیں سنتے. کسی جو سائل آپ کے دروازے پہ آیا ہے, آپ کا عہدہ, آپ کا مقام, آپ کا منصب, آپ کی معاشرتی حیثیت, آپ کا اسٹیٹس اس مقام کا ہے کہ آپ دوسروں کے کام کر سکیں, لیکن آپ نے جو ہے وہ بس کہا کہ جلدی سے ڈالو, اس کو پیسہ دے دیا, اس کا مسئلہ حل کر دیا. لیکن ایک طریقہ یہ ہے کہ آپ اس کی بات سنیں, اس کا اہمیت دیں, امپورٹنس دیں. تو خداوند عالم یہاں بھی یہ کہنا چاہ رہا ہے کہ مل جل کر اس طرح آپس میں اپنی ذات کے ساتھ اپنے معاشرے کا فکر دور دے جو محمد والے. ممکن ہے کہ آپ کے والدین کو انفاق کے آپ کے پیسوں کی ضرورت نہ ہو, آپ کی وجود کی ضرورت ہو. ربنا اغفر لي ولوالدي وللمؤمنين يوم يقوم الحساب رب ارحمهما كما ربياني صغيرا. اے خدا اس طرح ان پر رحم فرما جس طرح بچپنے میں انہوں نے مجھ پر رحم فرمایا. یہ دعا ہونی چاہیے ہماری. اجزهما بالاحسان احسانا وبالسيئات غفرانا. امام زرناطی اپنے والدین کی دعا میں ارشاد فرماتے ہیں, اجزهما بالاحسان احسانا, اے خدا اپنے احسان کا فضل سلوک, فضل کا سلوک کر. وبالسيئات غفرانا, ان کی سیئات و گناہوں کو معاف کر دے, ان پر پردہ ڈال دے. یہ امام زرناطی جو اپنے والدین کا شکریہ ادا کر چار جگہ خود اندال نے. تو یہاں پر بچوں کے لیے ضروری ہے کہ وہ اپنے والدین کا شکریہ ادا کریں. اس لیے کہ حدیث میں ہے, آپ نے سنا ہوگا, بات آگے تو عرض کرتا چلوں کہ جو کہا گیا کہ ماں کی گود سے اطلب من المهد اللہ, ماں کی گود سے قبر تک علم حاصل کرو. تو ماں کی گود میں بھی بچہ پیدا ہوا ہے, یہ کہاں بیچارہ جائے گا؟ یہ تو علم حاصل نہیں کر سکتا. اس کا مطلب یہ ہے کہ کچھ والدین کی ذمہ داری ہے کہ وہ علم کی بنیادوں کو, علم کی محبت کو بچے کے دل میں ڈالیں. اب بچہ گود میں آیا باپ کے, باپ نے کہا اشہد اللہ الہ الا اللہ, پہلا ہدیہ بچے کے دل میں یہ ڈال دیا خدا کی وحدانیت کی. دوسرا ہدیہ یہ دیا بچے کو اشہد ان محمد رسول اللہ, کہ محمد اللہ کے رسول ہیں. محمد کی خاتمیت اور رسالت کا اعلان اس کی محبت بچے کے دل میں ڈال دی. اشہد ان علی ولی اللہ, محمد کے بعد ہدایت کی ذمہ داری علی پر ہے. اب بچے کے دل میں بچے کا پہلا دن ہے, ابتدائی ساتھ ہے, بچے کے دل میں ایمان کی محبت کو اس طرح مستحکم کرنا ہے سبحان اللہ, کہ خدا کی وحدانیت کے ساتھ, رسول کی رسالت کے ساتھ, علی کی ولایت کا اعلان کر کے بچے کے دل میں یہ محبت کی بنیاد رکھ دو, علم کی بنیاد رکھ دو. درود محمد علی محمد. بہت سارے نقاب تھے, وقت تقریباً ختم پر ہے, صرف نظر کرو انشاءاللہ پھر کسی موقع پر. تربیت اولاد, اسلامی گھرانہ, اگر ہم میں سے ہر شخص اپنی اپنی ذمہ داریوں کو بطریقہ احسان ادا کرے تو خود بخود معاشرے کی اصلاح ہو جائے گی. لیکن ہم ہمیشہ کیا کرتے ہیں, کہتے ہیں ایک شادی میں ایک گاؤں سے بڑا دوسرے گاؤں جانی تھی, تو جو بارات لے کے باراتی پہنچے گاؤں میں تھکے ہوئے سو گئے. جو دلہن والے تھے انہوں نے پروگرام بنایا کہ جناب جب باراتی آئیں گے تو رات میں ان کے چہرے پہ کالے ملیں گے. ادھر سے باراتی نے یہ پروگرام بنایا تھا کہ جناب بارات آئے گی تو پھر ہم دلہن والوں کے چہرے پہ کالے ملیں گے. اور پہلے جو ہے باراتی تھکے ہوئے سو گئے, دلہن والوں نے کیا کیا کہ باراتی کے چہرے پہ کالے مل دی. اس کے بعد تھوڑی دیر میں باراتی اٹھے, انہوں نے رات کا اندھیرا, گاؤں تھا, بجلی نہیں تھی, پاکستان میں لوڈ شیڈنگ ویسے ہی ہوتی رہتی ہے, تو انہوں نے کیا کہ دلہن والوں کے چہرے کالے مل گئے. اب یہ صبح اٹھے تو ایک دوسرے کے چہرہ دیکھ رہے, اپنا چہرہ تو دیکھو, اپنا چہرہ تو دیکھو, کوئی اپنا چہرہ دیکھنے کی تیار نہیں ہوتا. وہ کہتے ہیں کہ مثلا کسی کی طرف ایک انگلی اٹھانے سے پہلے سوچو کہ تین انگلیاں تو میری طرف اشارہ کر رہی ہیں. تو اگر ہر شخص اپنی ذمہ داری کو بطریقہ احسن ادا کرے خود بخود معاشرہ صحیح نحو میں گامزن ہو جائے گا. لیکن ہم میں ہر شخص اپنی غلطی تسلیم کرنے کو تیار نہیں ہوتا. لیکن اگر کربلا والوں کا پیغام ہمارے سامنے ہو تو خود بخود ہم دیکھیں گے کہ کربلا والوں کی سیرت پر چل کر, جس طرح آپ دیکھتے ہیں کہ سائن بورڈ لگے ہوتے ہیں جن کو سنگمیر کہا جاتا ہے اردو میں, سائن بورڈ آپ کو ہی بتاتے ہیں کہ اب آپ کا فاصلہ آپ کے مقصد سے, آپ کے اس شہر سے جہاں آپ جانا چاہتے ہیں کتنا رہ گیا ہے, اور کیا آپ صحیح وے پر صحیح ڈائریکشن میں جا رہے ہیں یا نہیں جا رہے ہیں. کربلا وہ سنگ میل ہے, وہ سائن بورڈ ہے جو ہمیں ہر آن و ہر لمحے اپنی جہت کا اور اپنے صحیح راستے کا بتاتی رہتی ہے, بتا دیتی رہتی ہے کہ تم صحیح راستے پر صحیح جہت پہ حرکت کر رہے ہو. اگر کربلا کو نکال دے, زدارے کو نکال دے تو کچھ نہیں بچے گا اس اندھیری دنیا میں, کچھ نہیں بچے گا. یہ زداری وہ امید کی کرن ہے جس کے لیے ہم کہتے ہیں اللہم انا نرغب الیک فی دولت کریمہ. امام زمانہ کے لیے کہتے ہیں خدا ہم امام زمانہ کی آس میں بیٹھے ہیں اس دولت کریمہ کی, اس اسلامی حکومت کی, اس انٹرنیشنل حکومت کی آس لگائے بیٹھے ہیں کہ جس کی بنیاد امام زمانہ آپ کے رکھیں گے. کیسے آس لگائے بیٹھے ہیں کہ ہم اس طرح عزاداری کے ذریعے سے شمعوں سے شمع دیوں سے دیے جلائے جا رہے ہیں تاکہ اس اندھیری دنیا میں اندھیریت کا مقابلہ کر سکیں. درود بھیجے محمد و آل محمد. چاہتا ہوں کہ امام کی, جیسے میں نے کل آپ سے وعدہ کیا تھا وقت کے دامن میں گنجائش نہیں رہی صرف مسائل کی جملوں سے قبل, چاہتا ہوں کہ امام کی زیارت اربعین مومن کی علامتوں میں سے ایک علامت ہے کہ وہ روزانہ زیارت اربعین پڑھتا ہے. زیارت اربعین میں کیا جملہ ہے آخر, اتنی اور کیا اہمیت ہے زیارت میں جس کے لیے کہا کہ مومن کی علامت میں سے ایک علامت یہ ہے زیارت اربعین کی تلاوت روزانہ. اس کا صرف ایک جملہ میں آپ کی سماعت کی نظر کرنا چاہتا ہوں. وہ ہم کہتے ہیں خطاب ہے زیارت امام حسین کی, خطاب ہے خدا بند عالم سے, توجہ فرمائیے گا. وبدل مهجته فيك فيك یعنی خدا سے مخاطب ہیں. ليستنقذ عبادك من الجهاله وحيره الضلاله, فرمایا اے خدا بدل مہجت افریقہ, حسین نے اپنا سب کچھ تیری راہ میں قربان کر دیا. وہ بدل مہجت و بدل یعنی بخش دینا, دے دینا, بات دینا, ختم کر دینا, اپنی گودی کو چھاڑ کر کھڑے ہو جانا خدا کی راہ میں. وہ بدل مہجت افریقہ لیتن خدا, کیوں یہ کربلا کیوں سجی ہے, یہ مسائل کیوں ہیں, یہ اربعین میں اتنا گریہ کیوں ہے. لِيَسْتَنْقِذَ عِبَادَكَ مِنَ الْجَهَالَةِ وَحَيْرَةِ الضَّلَالَةِ, تاکہ تیرے بندوں کو انسانیت کو جہالت کے اندھیروں سے نکال کر نور کی طرف لے آئیں. یہ حسین, یہ ہے کربلا. لِيَسْتَنْقِذَ عِبَادَكَ مِنَ الْجَهَالَةِ وَحَيْرَةِ الضَّلَالَةِ, اور گمراہی کی بھول بھلائیوں سے نکال کر رائے ہدایت شارع ہدایت پہ لے آئیں. یہ ہے کربلا. خدا بھی یہی کہہ رہا ہے اللہ ولی الذین آمنوا, خدا صاحبان ایمان کا سرپرست ہے, گمراہیوں سے تاریکیوں سے نکال کر نور کی طرف لے جاتا ہے. کربلا بھی تاریکیوں سے نکال کر اپڈیٹ کر کے قوم کو معراج کی طرف لے جاتی ہے. بس آج اربعین ہے, آج شہداء کربلا کا چہلوں ہے. اے حسین کل کسی بات لگتی ہے, کل محرم کا چاند دیکھا تھا اور آج اتنی جلدی چہلوں بھی ہو گیا. اے حسین ہم آپ کی کوئی خدمت نہ کر سکے. علامہ بحر العلوم میدان کربلا میں یعنی بین الحرمین کھڑے ہیں, دیکھا کہ لوگ جو درجوگ سینہ زنی کرتے ہوئے سر پیٹتے ہوئے جا رہے ہیں. عجیب عالم ہے, چہلوں کا دن ہے, ننگے پیر, اور آپ نے دیکھا کہ لوگ ہزاروں لاکھوں لوگ پیدل کربلا کی زیارت کے لیے آتے ہیں. یوں تو مستحب ہے کہ انسان جب کسی امام کی زیارت کے لیے جائے तो गुस्ल करे, पाकीदा कपड़े पहने, खुशबू लगाए, फिर जाए। लेकिन हाय हुसैन, तेरी जियारत की अजमत कहते हैं कि जिस हालत में पहुंचो उसी मिट्टी भरे लिबास और जिस्म के साथ हुसैन की बारगाह में जाओ। हुसैन को वजाय उतना ज्यादा पसंद आता है जितना मिट्टी में अटा हुआ होता है। ये मेरा जाहिर है, ये मेरी जियारत के लिए आया है। अल्लाह बहरुलूम रहमतुल्लाह अलैह फरमाते हैं, एक अजीब आलम था तो मेरे जहन में ये तसव्वुर आया, आखिर माजरा क्या है। कहते हैं कि मेरे बराबर में एक हस्सी खड़ी थी, एक सैयदजात खड़ी थी। उसने कहा, बहरुलूम ताज्जुब न करो, क्या तुमने वो वाकया नहीं सुना कि एक बादशाह था जो शिकार के पीछे गया। ये मैंने हजरत आयतुल्लाह बाउद्दीन से वाकया सुना है, उनकी इजाजत से ये आपकी समाज की नजर कर रहा हूं। कहते हैं कि बादशाह एक शिकार के पीछे गया तो देखा कि एक हिरन है। उसने अपने साथियों से कहा कि मैं सिर्फ इस शिकार के पीछे जाऊंगा, तो तुम में से कोई नहीं जाएगा। उसके बाद कहता है बादशाह उस शिकार के पीछे गया और यहां तक इतना आगे बढ़ा कि रास्ता गुम कर दिया, खो गया। कहते हैं बायबान उसने एक झोपड़ी देखी, झोपड़ी में गया, खस्ता हाल है, भूखा प्यासा, भूख से बुरा हाल है। तो कहा कि मैं बहुत भूखा हूं, प्यासा हूं। तो बूढ़ी औरत ने कहा, अच्छा ठीक है, दो मिनट रुक जाओ, मैं तुम्हें दूध देती हूँ, दूध पिलाए। उसके बाद अपने जानवर को सिबा करके कबाब बना उसको खिला दिए शाम को, और ये बादशाह सो गया। शाम को उसका शौहर आया, कहा ये कौन है? कहा ये मेहमान है, इसको मैंने दूध पिलाया और अपनी जो बकरी थी उसको जिबा कर दी। कहा कि ये बकरी तो वाहिद हमारे पास एक ही बकरी थी, ये ही कोई कायनात थी, इसी का दूध पीते थे, अब तुम इसी को जिबा कर दे, अब क्या करें? कहा कि मेहमान जो है वो खुदा होता है, खुदा का दोस्त होता है, तुम परेशान नहीं हो। बादशाह ये सुन रहा था, उठा, काफी बेदार हुआ, कहा कि देखो भाई, हम मजरा चाहते हैं, हम मुजाहिम हो गए, अब तुम कभी शहर आना तो इस पते पे आ जाना। कुछ दिन बाद इन दोनों मियां बीवी का गुजर शहर से, वो कहा कि चलो देखते इस पते पे जाकर, पता चला कि वो उस शहर का या उस मुल्क का बादशाह था। तो बादशाह ने अपने वजीर से कहा और अपने दरबारियों से कहा, देखो ये वो हस्तियां हैं कि इनके पास जो कुछ था इन्होंने मेरे राह में दे दिया, मुझ पर निसार कर दिया, मुझे बख्श दिया, अब मैं इनको क्या दूं? किसी ने कहीं कोई हीरो जवाहरात दे, किसी ने कहीं कुछ कहा, किसी ने ये मुकाम हासिल दे, किसी ने बाप ने। वजीर ने कहा कि आप इन्हें अपनी पूरी सल्तनत दे दें। कहा क्यों? कहा कि इसलिए कि जो कुछ इनके पास था वो आपको दे दिया। ये कहकर इमाम ज़माना बहरुल्लूम से कहते हैं कि हुसैन के पास जो कुछ था वो हुसैन ने खुदा की राह में कुर्बान कर दिया। ये है हुसैन, सब कुछ कुर्बान कर दिया। आज चाहता हूं मसाइल की कुछ जुमलों की जगह, शायद थोड़ा से ताखिर हो जाए मैं जिसके खत्म होने में, चाहता हूं कि मसाइल की कुछ जुमले इमाम जमाने की जबानी आपके सामने हो। ज़ियारत नाहिया वो ज़ियारत है जो इमाम जमाना अलैहि सलाम के जद हुसैन के लिए पड़ी है। चाहता हूं कुछ जुमले आपकी समाज की नजर करूं, जिक्र मुसीबत का अदा करूं, इंशाल्लाह फिर अरबईन के जुमले आपकी समाज की नजर करूंगा। इमाम जमाना फरमाते हैं कि मेरा सलाम हो उन सरों पर, अला रूसी मुशाला, कि जो नेजों पर बुलंद किए गए। ये कौन कह रहा है? इमाम जमाना कह रहे हैं, अपने जद हुसैन के लिए क्रिया कर रहे हैं। अस्सलाम, यह हुसैन जो अपने जद हुसैन को याद कर रहे हैं, ये इमाम ज़माना है जो अपने जद को याद कर रहे हैं, जो उन बीवी को याद कर रहे हैं, जो शाने गरीबा का मंजर याद कर रहे हैं। अस्सलाम अला रज़ी सगीर, मेरा सलाम हो शिशबाए अली अदगर पर, कि जब तीन भाले का तीर लगा। इमाम ज़माना गिरिया फरमा रहे हैं, अस्सलाम अला मुजद्दिलीन बिल फवालात, मेरा सलाम हो उन अजदाद ताहिरा पर, कि जो मयाबा में कई दिनों तक पड़े रहे। अस्सलाम अलन्नार हीन अलल औतान, मेरा सलाम हो बिजली को वतन से दूर लाकर शहीद किया। अस्सलाम अलल मरफून मदफूनीन बिल अकफान, कि जिनको कफन के बगैर शहीद किया। इमाम कि जिनमें मैं खून
जहन्नुम है कि जिसको पत्थर करते से काटा गया। इमाम इसी जहन्नुम में फरमाते हैं, अरे मेरे सलाम मंजिल है, इसलिए कि शाम करीब में शहीद होने वाले चले गए हैं। मगर यह है कदम कदम पर सौबत मंजिल बर्दाश्त कर रहे हैं। बस कल गुफ्तगु यहां तक पहुंची थी कि जिंदान शाम में सकीना ने अपने बाबा को आगोश में लेकर अलविदा कह दिया। जब तक हुसैन के हाथ थे, हुसैन सकीना को अपने सीने पर सला देते। आज हुसैन के हाथ नहीं है, बन गई तो एक इनकलाब बर्पा हो गया। शाम में इनकलाब की बुनियाद डाल दी कब्र सकीना ने। एक दफा यजीद ने इमाम सज्जाद को बुलाया और कहा कि मैं आपको खूनबहा देना चाहता हूँ। ये तमाम तफसीर मुताहिब ने ज़्यादा की थी। इमाम ने कहा तू किस किस का खूनबहा देगा? क्या अली अकबर शबीह मुस्तफा का खूनबहा देगा? क्या नवाज़े रसूल का खूनबहा देगा? कहा कि हम चाहते हैं कि आपको आपके वतन पहुंचा दे। इमाम ने कहा हमारी दो ख्वाहिशें हैं। पहली ख्वाहिश है कि जो हमारे सपनों का लूटे गए हैं वो हमें वापस दे दो। दूसरी ये कि हम खुलकर गिरिया नहीं कर सके, हमें इजाजत दो कि तीन दिन हम जिंदान शाम में या शाम में रहते हुए अपने अजीजों को अपने शहीदों को रो सके। अजीजों पहली मोहर्रम से अब तक आपने मजलिस की है, ये मसाइल सुनते हैं और दिल फट पड़ता है। जरा उस मजलिस को याद करें जब बीबियों ने सैयद सज्जाद को दरमियान में बिठाया। अब हुसैन को मसाला दे रही है, कोई कह रही है अली अकबर, कोई कह रही है कासिम, हाय आलो मोहम्मद, हाय अली अकबर, हाय हुसैन, क्या को हराम बर्पा होगा। जब कभी अलम आता है, मस्कीना देखते हैं, सर पीटने को दिल जाता है, ये तबरुकात शबी देखते हैं तो दिल फट पड़ता है। किसी ने पूछा क्या इनकी मां मर गई है? इन पर रोने वाला कोई नहीं। एक दफा जैनब पर चला लाया, कहा इनकी मां मैं हूं। कहा कि गिरिया न करने का सबब क्या है? कहा कि जो खुदा की राह में देते नहीं गिरिया नहीं करते। बस अज़ादारों, बस इसी तरह ये काफला चला है। मुझे नहीं मालूम कि जिंदान शाम से कैसी रिहाई हुई, शाम से कैसे सफर शुरू हुआ नसीरा ने करबला का। मगर कहता हूं कि ज़ैनब को रवान की मदीने से याद आई होगी। जब आप पास आगे आए थे, कनातों का इंतजाम था, बंदे का इंतजाम था, ज़ैनब को बड़ी शादी किया था। मगर कबर के पहले जाहिर है, गुस्ल करके पाकीजा कपड़े पहनकर खुशबू से मुअत्तर होकर पहला जाहिर हुसैन हुसैन की कबर पे पहुंचा। हाथों को कबर पे रखा है और ये कहा हबीबी हुसैन, हबीबी हुसैन, मैं आपकी मदद को ना पहुंच सका। पर जब काफला आया है तो पूछा आप कौन लोग हैं? कहा कि हम उसी की औलाद है।
فيعلم الذين ظلموا أي منقلب ينقلبون. خذ عنا بحق محمد على محمد بحق مظلوم الإمام حسين بحق رسول الله بحق حضرت فاطمة الزهراء بحق الإمام الرضا إمام الزمانة کے ان آنسوؤں کا واسطہ یہ حسین کی مصیبت میں حسین کی عزا میں بہے ہمارے ذکر قلیل کو اپنی بارگاہ میں درجہ قبولیت عطا فرمائے ہمارے نام کو ہماری بخشش کا ہماری معرفت میں اضافے کا اور عمل میں اور ایمان میں پختگی کا ذریعہ قرار دے. ہم تک دنیا میں رہیں اسی آزائے حسین سے وابستہ رہیں اسی کربلا سے وابستہ رہیں دنیا میں ہمیں قرآن اہل بیت کی پیروی کی توفیق عطا فرمائے آخرت میں ہمیں اس شبہ سے محروم نہ فرمائے. خداوند جواد صاحب محمد آل محمد کا پرچم اسلام کی سربلندی کے لیے عالم کفر کی نابودی کے لیے خون امام حسین کے انتقام کے لیے حضرت امام زمانہ علیہ الصلوۃ والسلام بزرگ تاجیل فرما ہم سب کو انصار و اعوان شریک فرما خداوندہ.